الحمد لله، الحمد لله رب العالمين، والصلاه والسلام على من كان نبيا وآدم بين الماء والتين وعلى آله وأصحابه اجمعين، اما بعد، فاعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ان الله وملائكته يصلون على النبي، يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم. آج کی ہماری اس روحانی تربیتی نشست کا عنوان ہے حال. جب ہم آپس میں ملتے ہیں، ایک دوسرے سے سلام و کلام کرتے ہیں، حال احوال پوچھتے ہیں، لیکن جس حال کا ذکر آج ہم کر رہے ہیں، یہ وہ حال نہیں جو ہم ایک دوسرے سے پوچھتے ہیں. اصطلاح تصوف میں حال ایک کیفیت کا نام ہے. عام طور پہ آپ دیکھتے ہیں کسی محفل میں، محفل نعت ہو، محفل میلاد ہو، محفل سما ہو، محفل حسن قرات ہو، کسی پر ایک کیفیت طاری ہو جاتی ہے. کوئی اٹھ کے کھڑا ہو جاتا ہے، کوئی رونے لگتا ہے، کوئی جھومنے لگتا ہے، محفل سما میں کوئی رقص کرنے لگتا ہے، مختلف کیفیات. تو ہم کیا کہتے ہیں، اسے حال آ گئے. ایک عام طور پہ ایک لفظ استعمال کیا جاتا ہے کہ اس کو حال آ گئے، فلاں صاحب جو جھوم رہے ہیں یا یہ کھڑے ہو گئے تو ان کو، ان پر حال طاری ہو گئی. حال کا مطلب کیفیت کا انسان کے دل پر طاری ہونا. اب آئیے اصطلاح تصوف میں اس کی تعریف دیکھیں کہ کیا ہے. امام ابو القاسم قشیری رحمت اللہ تعالی علیہ، جلیل القدر صوفی بزرگ گزرے ہیں، انہوں نے اپنے رسالہ قشیریہ میں حال کی تعریف بیان کی. پہلے میں آپ کے سامنے وہ تعریف بالکل ان کے الفاظ میں بیان کر دوں، اس کے بعد اس کی تشریح. حضرت امام ابو القاسم قشیری رحمۃ اللہ علیہ فرماتے ہیں، حال ایک کیفیت کا نام ہے جو بلا ارادہ، بغیر کوشش کے کسی کے دل پر طاری ہو. بلا ارادہ، بغیر کوشش کے. پھر فرماتے ہیں، مثلا طرب، غم، بسط، قبض، شوق، بے قراری، ہیبت اور احتیاج احوال، یہ ساری کیفیات کے نام ہیں. پھر ہم ان کی تشریح کریں گے بعد میں. احوال وہبی ہوتے ہیں اور مقامات کسبی ہوتے ہیں. احوال صحیح اور کوشش کے بغیر حاصل ہوتے ہیں، اور مقامات کے حصول کے لیے محنت اور جافشانی کی ضرورت ہوتی ہے. صاحب مقام اپنے مقام پر متمکن رہتا ہے، اور صاحب حال اپنے مقام سے ترقی کرتا ہے. یہ ان کی الفاظ اور یہ ان کی عبارت رسالہ قشیریہ کی جو ہم نے آپ کے سامنے پیش کی. اب میں اس کو تھوڑا سا اور آسان کر دوں تاکہ بات آپ کے ذہن میں بیٹھ جائے. حال کی سب سے آسان تعریف یہ ہے، بغیر ارادے کے، بغیر کوشش کے ایک کیفیت انسان کے قلب پر طاری ہو، وہی حال ہے. سمجھ گئے نا؟ ایک تو ہوتی ہے نا کوشش، انسان کوشش کرے کہ مجھے حال آئے، میرے اوپر کیفیت طاری ہو، ایسا نہیں ہو سکتا. کوشش سے، چاہنے سے کیفیت طاری نہیں ہوتی. یہ وہبی ہے. دو چیزیں ہیں، ایک ہوتی ہے وہبی، ایک ہوتی ہے کسبی. وہبی کا مطلب اللہ تبارک و تعالی کی طرف سے عطا، اور کسبی کا مطلب کوشش، محنت. علم آدمی حاصل کرتا ہے، کوشش کرے علم حاصل کر لے. کچھ چیزیں ایسی ہوتی ہیں جو محنت کوشش سے حاصل ہو جاتی ہیں، اور کچھ چیزیں ایسی ہوتی ہیں جو اللہ تبارک و تعالی کی طرف سے عطا. وہ محنت سے کوشش سے حاصل نہیں ہو سکتی. اللہ تبارک و تعالیٰ کی عطا. علم کوشش سے حاصل ہو جائے. محنت سے آپ نے محنت کی, ایک آدمی کوشش کرے میں انجینئر بن جاؤں, بن جائے. کوشش کرے میں ڈاکٹر بن جاؤں, محنت کرے کوشش کرے بن جائے. میں کوئی وکیل بن جاؤں, بن جائے گا محنت کوشش سے. اور اگر کوشش کرے نبی بن جاؤں تو بنے گا نہیں. ایک بنا تھا, اس کو کسی نے مانا ہی نہیں بےچارے, قادیان سے. خیر بہرحال, تو نبوت وہبی چیز, عطائی چیز ہے, کوئی کوشش کر کے نہیں بن سکتا. اور دیگر چیزیں جو ہیں وہ محنت کوشش کر کے انسان کسی نہ کسی مقام پر پہنچ جاتا. تو حال ایک ایسی کیفیت ہے جو بغیر کوشش کے, بغیر ارادے کے انسان کے قلب پر طاری ہو جائے, اسی کو حال کہتے ہیں. اور یہ کب ہوتا ہے؟ جب شیطانی خیالات دل سے نکل جاتے ہیں. اب اس کا مشاہدہ ہم کرتے ہیں نا, آپ کسی محفل میں موجود ہیں, محفل سما ہے, محفل نعت ہے, محفل قرات ہے, بالکل رجوع اللہ, تمام خیالات, شیطانی خیالات ذہن سے آپ نے نکال دیے, صرف اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کی طرف رجوع ہو کر, با وضو ہو کر, با ادب ہو کر آپ محفل میں بیٹھے ہیں. اب کسی نے نعت پڑھی اور تار سے تار مل گیا, میری اصطلاح میں تار سے تار مل گیا, سمجھ رہے ہیں نا, تار سے تار, تار الگ ہے, تار سے تار مل جائے کیا ہوتا ہے, کرنٹ آ جاتا ہے, فوراً کرنٹ آتا ہے نا, تو انسان کے اندر بھی کرنٹ ہے, ہر انسان کے اندر کرنٹ ہے. میرے والد گرامی اشرف المشائخ حضرت ابو محمد شاہ سید احمد اشرف اشرفی الجیلانی نور اللہ مرقدہ, اللہ رب العالمین بے شمار رحمتیں ان کے مرقد مبارک پر نازل فرمائے, وہ فرماتے تھے ہر انسان کے دل میں ایک نور کی چنگاری موجود ہے, ہر انسان کے دل میں ایک نور کی چنگاری موجود ہے, اس کو صرف سلگانے کی ضرورت. اور اس کی مثال بڑے پیارے انداز میں دیتے تھے, بہت آسان مثال, فرماتے دیکھو ایک لالٹین ہے, اس کے اندر روشنی ہو رہی ہے, لالٹین ہوتی نا, آج کل تو لالٹین کے زمانے ہی نہیں, ایمرجنسی لائٹ آ گئی, پہلے وہ لالٹین ہوتی تھی, ابھی بھی کہیں کہیں ہوتی ہے, اس میں تیل ڈالتے پھر اس کو پمپ کرتے پھر کہیں جا کے وہ جلتی, چھوٹی سی بتی نکلی ہوتی ہے, ماچس کی تیلی لگاؤ پھر وہ نکلے گی, اس کو گھمایا تو روشنی تیز ہوگی, لیکن اس کا جو شیشہ ہے اگر اس پر گرد و غبار ہو تو کیا ہوگا, اندر جل رہی ہے روشنی باہر نہیں آ رہی. کیسی مثال ہے, انہی کی مثال انہی کے الفاظ میں بیان کر رہا ہوں. وہ فرماتے ہیں روشنی اندر ہو رہی ہے, چراغ جل رہا لیکن باہر نہیں آ رہا, کیوں, شیشے پر گرد و غبار ہے, دھواں ہے, گرد ہے, مٹی ہے, اندر جل رہا ہے باہر نہیں آ رہی, جب اس کو صاف کیا روشنی باہر آ گئی. تو فرماتے تھے ہر انسان کے دل میں ایک نور کی چنگاری موجود ہے, کیسا ہی فاسق اور فاجر ہو, ایمان تو ہے نا, ایمان کی چنگاری موجود ہے, اب اندر جل رہا ہے باہر روشنی نہیں آ رہی. کیوں, گناہوں کی آلودگی, جھوٹ, غیبت, چغلی اور دیگر چیزیں, یہ سب نے اس پر گرد و غبار ڈال, اب اندر جل رہی ہے روشنی, روشنی ہو رہی ہے باہر نہیں آ رہی, جب لا الہ الا اللہ کی ضرب لگائی روشنی باہر آ گئی, گرد و غبار دور ہو گیا, گرد و غبار دور ہو گیا, روشنی باہر آ گئی. تو ہر انسان کے اندر نور کی چنگاری موجود ہے, اس چنگاری کو سلگانے کی ضرورت ہے, بھڑک بھڑکانے کی ضرورت ہے, بھڑک جائے, اور جب بھڑک جائے گی روشن ہو جائے گی, اور یہ سب صاف ہو جائے گا تو روشنی باہر آئے گی. یہ چیز, تو یہ کیفیت جب تاری ہوتی ہے, جب تار سے تار مل جائے, رجوع اللہ ہو جائے, شیطان درمیان سے ہٹ جاتا ہے, آپ دیکھیں آپ کے قلب پر ایک دم کیفیت تاری ہو جائے, اور یہ کیفیت آپ خود تاری نہیں کرتے, اللہ تبارک و تعالیٰ کی طرف سے یہ اس کا ایک انعام ہے. ہم کیا کرتے ہیں, اگر کوئی جھوم رہا ہے اس کو دیکھ کے ہنستے, لوگ مذاق اڑاتے, دیکھو یہ کیسے گھوم رہا ہے, دیکھو یہ رو رہا ہے, رونے کی کیا بات ہے, دیکھو یہ کیا کر رہا ہے. کبھی بھی کسی کی کیفیت کو دیکھ کر مذاق مت اڑاؤ, तुम्हें क्या पता उसकी परवाज कहां तक। एक बुजुर्ग तशरीफ फरमाते, महफिल समा हो रही थी, बैठे बैठे कैफियत तारी हुई, खड़े हो गए तो जो उनके बराबर बुजुर्ग थे उन्होंने देखा, उनको हाथ पकड़ के नीचे बिठा था, बैठ गए। महफिल होती रही, दोबारा फिर कैफियत तारी हुई, आंखों से आंसू जारी हुए, एकदम जोश में आए, फिर खड़े हो गए। अब जो बराबर बैठे थे इन्होंने फिर देखा उनको, अब हाथ पकड़ के बिठाया नहीं, खुद भी खड़े हो गए। सारे देख रहे ये क्या बात, पहले तो बिठा दिया था, खुद खड़े हो गए। महफिल होती रही, जोरदार महफिल हुई, शानदार महफिल हुई, पूरी महफिल वज्द में आ गई, कैफियत तारी हो गई, उसके बाद महफिल खत्म। मुरीदीन ने बाद में पूछा, हजरत जी क्या बात, पहली मर्तबा जो आपके बराबर बुजुर्ग थे जब उनपे कैफियत तारी हुई, हाल उन पर उनको आए, हाल की कैफियत तारी हुई, आपने हाथ पकड़ के बिठा दिया, और दूसरी मर्तबा बिठाने के बजाय आप खुद भी खड़े हो गए। कहा सुनो, पहली मर्तबा जब उन पर कैफियत तारी हुई थी और वो खड़े हुए थे तो मैंने देखा कि इनकी परवाज कहां तक है, तो सिदरतुल मुंतहा तक थी, मैं वहां तक गया, वापस ले आया। गौर करो, उनकी परवाज सिदरतुल मुंतहा तक थी, मैं भी वहां तक गया, पकड़ के ले आया, और दूसरी मर्तबा जब उन पर कैफियत तारी हुई तब मैंने देखा तो वो उससे आगे जा चुके थे, मेरी वहां तक रसाई नहीं थी, इसलिए मैं खड़ा हो गया। ये है बुजुर्गों के मामला, मैं भी खड़ा हो गया, जब वो खुद वापस आए तब महफिल खत्म हुई, तब हम बैठे। बज़ाहिर ये अहलुल्लाह हमें बैठे हुए नजर आ रहे हैं, लेकिन हम नहीं जानते इनकी रूहानी परवाज कहां से कहां तक है, इनकी रूहानी परवाज कहां से कहां तक है। आंख वाला तेरी जोबन का तमाशा देखे, दीदा एक कोर को क्या ये नजर क्या देखे। जो अंधा है, बातनी आंख ही जिसके पास नहीं, वो क्या देखेगा, वो तो यही देख रहे हैं ना कि ये झूम रहा है, कोई मजाक उड़ा रहा है, कोई हंस रहा है, क्या कर रहा है। इसलिए आप अहले तरीकत हैं, कभी भी किसी के हाल को देखकर उसका मजाक मत उड़ाइए, न जाने वो किस कैफियत में है, इसलिए कि कैफियत अल्लाह तबारक व तआला की तरफ से तारी होती, इंसान खुद चाहे नहीं। और अक्सर ऐसा भी होता है कि बहुत से लोग खुद ब खुद खेलना शुरू कर दे, उछल कूद शुरू कर दी, इधर भाग, वो अलग पता चल जाता है। जो बनावटी है, नकली है, असल नकल का पता चल जाता है, असल नकल का पता चल जाता है। ये अलग बात है कि इजहार ना किया जाए, उसकी पर्दापोशी रखी जाए, लेकिन याद रखो जो महफिल में बैठा है वो सबको कंट्रोल कर रहा है, जितने बैठे हैं सबको कंट्रोल कर रहा, बज़ाहिर नहीं महसूस हो रहा, लेकिन हर एक की कल्बी कैफियत से वाकिफ है कि इस पर जो कैफियत तारी हो रही है ये असली है या नकली है, कौन असली है कौन नकली है, यानी कौन शोबदेबाजी कर रहा है और किस पर हकीकत में कैफियत तारी हो रही, सब जानते हैं। इसलिए कभी भी ये कोशिश न की जाए कि हम पे कैफियत तारी हो, नहीं हो सकती। हाँ, रुजू इल्लाह होकर, बा अदब होकर, बा वजू होकर बैठ जाओ, अपने दिल से तमाम शैतानी ख्यालात बाहर निकाल दो, खुद ब खुद कैफियत तारी हो जाएगी, अल्लाह तबारक व तआला की तरफ से अता है, कैफियत तारी हो जाएगी। तो पता ये चला कि हाल एक ऐसी कैफियत का नाम है जो बिला इरादा, बिला कोशिश के, बगैर मेहनत के इंसान के कल पर तारी होती, और जब वो कैफियत तारी होती है तो दुनिया माफिया से बेखबर हो जाता है, उसको नहीं पता कि फिर दुनिया में क्या हो रहा है। और अगर हकीकत में वो साहिब हाल है तो फिर उसकी परवाज कहां तक है ये वही जानता है जो खुद साहिब हाल, दूसरा कोई नहीं जानता कि उसकी परवाज कहां तक, फिर उसकी कैफियत यह होती। हजरत सुल्तानुल मशाइख सुल्तान निजामुद्दीन औलिया महबूबे इलाही रहमतुल्लाह ताला अलैह, ये वाकया मैं इसलिए सुना रहा हूं कि इससे ये अंदाजा हो कि साहिब हाल किन चीजों का मुशाहिदा करता है, उस कैफियत में वो ऐसी चीजों का मुशाहिदा करता है जो हम और आप नहीं कर सकते। کیوں؟ اس کے قلب دن کی آنکھ کھل جاتی، باطنی آنکھ کھل گئی، بظاہر اس کی آنکھیں بند نظر آ رہی ہیں لیکن دل کی آنکھ کھلی ہوئی ہے، اور اسی آنکھ سے وہ پوشیدہ چیزوں کا مشاہدہ کر رہا تھا۔ تو حضرت نظام الدین اولیاء محبوب الہی رحمت اللہ علیہ کے مرید خاص حضرت امیر خسرو رحمت اللہ علیہ، مشہور بزرگ سب جانتے ہیں، پانی پت تشریف لے گئے۔ پانی پت میں ایک بزرگ حضرت بو علی شاہ قلندر رحمت اللہ علیہ، وہ بھی بڑے پائے کے بزرگ، سفر کرتے کرتے وہاں پہنچے، ان کی خدمت میں حاضری دی۔ حضرت بو علی شاہ قلندر رحمت اللہ علیہ نے فرمایا، کہاں سے آئے ہو؟ حضور دہلی سے آیا ہوں۔ اچھا دہلی سے آئے ہو، کس کے مرید ہو؟ محبوب الہی سلطان نظام الدین اولیاء رحمت اللہ علیہ ان کا مرید۔ تو بو علی شاہ قلندر رحمت اللہ علیہ نے فرمایا، ہم نے تمہارے پیر کو حضور کی محفل میں نہیں دیکھا، تمہارے پیر کو حضور اکرم صلی اللہ علیہ وسلم کی محفل میں نہیں دیکھا۔ اب یہ بڑے پریشان ہیں، میرے پیر کو حضور کی محفل میں نہیں دیکھا، دل میں تھوڑا سا رنج ہوا، اور انہوں نے محسوس کیا کہ شاید یہ میرے پیر کو کمتر سمجھ رہے ہیں، حضور کی محفل میں میرے پیر نہیں۔ آزردہ ہوئے اور وہاں سے چلے واپس دہلی محبوب الہی کی بارگاہ میں۔ جیسے ہی وہاں پہنچے ان کو پتہ چل گیا، روحانی وائرلیس ہو گیا، کہاں سے آ رہے ہو؟ پانی پت سے۔ اچھا بو علی شاہ قلندر نے یہی کہا ہے نا، حضور کی محفل میں نہیں دیکھا، چلو ہم جا رہے ہیں حضور کی محفل میں، تم ان کو لے کر پہنچو۔ اچھا ٹھیک ہے، پانی پت جاؤ اور بو علی شاہ قلندر کو لے کے حضور کی محفل میں پہنچو، ہم بھی پہنچ رہے ہیں۔ پھر دیکھتے کون حضور کی محفل میں، حضرت امیر خسرو رحمت اللہ علیہ۔ ٹھیک ہے چلے وہاں سے پانی پت پہنچے، تو وہ پہلے سے تیار، ان کو بھی بتانے کی ضرورت نہیں، روحانی وائرلیس ہو چکا پہلے۔ انہوں نے کہا امیر خسرو ہم تیار ہیں، محبوب الہی نے یہی کہا ہے نا، چلو تم بھی چلو، وہ وہاں سے پہنچے ہم یہاں سے پہنچے۔ دونوں نے ہاتھ پکڑا، آنکھیں بند کی، آنکھیں کھولی تو مسجد نبوی میں، مدینہ طیبہ میں۔ اور جب وہاں دیکھا تو پوری مسجد بھری ہوئی، تل دھرنے کو جگہ نہیں۔ اب یہ دونوں ہاتھ پکڑے ہوئے حضرت امیر خسرو رحمت اللہ علیہ اور حضرت بو علی شاہ قلندر، دونوں ایک دوسرے کا ہاتھ پکڑے ہوئے چلے جا رہے ہیں، لوگوں میں سے چیرتے پھاڑتے ادھر ادھر ادھر، سامنے ممبر، اور نبی کریم علیہ الصلوۃ والسلام ممبر پر رونق افروز، خطاب فرما رہے ہیں سر کا، پوری مسجد بزرگان دین سے بھری ہوئی، ایک سے ایک نورانی چمکتا ہوا چہرہ نظر آ رہا۔ ادھر ہوتے 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 دیکھا، پوری مسجد دیکھ لی، انہوں نے کہا دیکھو حضور کی محفل ہے، تمہارے پیر تو نہیں، میں نے کہا تھا نا تمہارے پیر کو حضور کی محفل میں نہیں دیکھا، یہ حضور کی تو محفل ہے، سرکار تشریف فرما ہے، خطاب فرما رہے، یہ سارے لوگ موجود ہیں، کہاں ہے محبوب الہی؟ اب ان کو اور صدمہ ہوا کہ واقعی میرے پیر تو نہیں۔ جب یہ جانے لگے تو ایک زینہ نظر آیا، ان کا نہیں اوپر چلتے ہیں، اوپر کی منزل، زینے پہ چڑھے، اوپر دیکھا تو اسی طرح کی مسجد ہے جیسی نیچے، اور وہ مسجد بھی تمام بزرگان دین سے بھری ہوئی ہے، وہاں بھی ممبر ہے اور وہاں بھی سرکار رونق افروز ہے، خطاب پر۔ یہ بڑے حیران ہوئے۔ اب حضرت امیر خسرو رحمت اللہ علیہ کہ یہاں ضرور ہوں گے میرے پیر، پھر ڈھونڈتے رہے، پوری مسجد میں گھومتے رہے، دیکھو ہم نے کہا تھا نا نہیں ہے، یہاں حضور تشریف فرمائے، کہاں ہیں تمہارے پیر؟ پھر ان کو بڑا صدمہ ہوا، پھر گھومتے گھومتے واپس آنے لگے تو پھر ایک زینہ نظر آیا، چلو اور اوپر چلیں۔ تیسری منزل پہ گئے تو دیکھا پھر مسجد نبوی، پھر لوگ بیٹھے ہیں، پھر سرکار تشریف فرمائے، خطاب پر۔ اس طرح سات منزلوں تک گئے، سات منزلوں تک، اور ساتویں منزل پر جب پہنچے، وہاں جب دیکھا تو وہاں صحابہ کرام کی محفل تھی، وہاں پر بڑے بڑے صحابہ موجود تھے، جلیل القدر صحابہ، وہاں بھی سرکار دو عالم علیہ الصلوۃ والسلام تشریف فرما تھے، اور ان کے قدموں میں حضرت محبوب الہی بھی رحمت اللہ علیہ تشریف فرما، وہ وہاں پر موجود تھے۔ حضرت امیر خسرو رحمت اللہ کا دیکھو یہ ہے میرے پیر کی شان، سرکار تشریف فرمائے، ان کے قدموں میں میرے پیر بیٹھے۔ اور وہیں پر ان پہ کیفیت طاری ہو گئی اور اسی کیفیت میں جھومنے لگے. نمی دانم کے منزل بود شب جائے کے ملبودم, میں نہیں جانتا کہ وہ کون سا مقام تھا جہاں میں اس رات گیا. محمد شمع محفل بود شب جائے کہ من بودم, محمد صلی اللہ علیہ وسلم شمع محفل تھے اور سب کے سب پروانوں کی طرح ان کے گرد موجود. خدا خود میر مجلس بود اندر لامکا خسرو, خسرو جانتا ہی نہیں کہ وہ کون سا مقام تھا کہ جہاں میں اس رات کو گیا. جھومتے رہے جھومتے رہے اور پڑھتے رہے, وہ کیفیت تھی جو حضرت امیر خسرو کے دل پر تاری اور انہوں نے مشاہدہ کر لیا. پتا چلا کہ صاحب حال ایسی چیزوں کا مشاہدہ کرتا ہے جن کا تصور بھی ہم اور آپ نہیں کر سکتے, اس کی باطنیاں کھل جاتی ہیں. دکھانے والے محبوب الہی اور دیکھنے والے امیر خسرو, تو پھر مقام کیا ہوگا, پھر مرتبہ کیا ہوگا؟ وہ صاحب حال نہ ہو تو اور کون صاحب حال؟ تو اصل یہی بزرگان دین ہیں جو صاحب حال ہیں. ایک ہوتا ہے قال اور ایک ہوتا ہے حال. یاد رکھیے قال اور حال, قال کے معنی بات, قال کے معنی بات, کہنا بولنا. قال ہم صاحب قال ہیں, بولتے رہتے بولتے رہتے نا, ہمیں یہ کرنا چاہیے ہمیں یہ کرنا چاہیے, یہ ہونا چاہیے یہ ہونا چاہیے, کرتے کچھ نہیں. ہم سب کا حال یہی, ہم صاحب قال اور وہ جو وہاں لیٹے ہوئے ہیں صاحب حال. صاحب حال ہے, انہوں نے کر کے دکھا دیا کہ دیکھو ایسا ہوتا ہے. یہ نہیں کہا ایسا کرنا چاہیے, کر کے دکھا دیا تو وہ صاحب حال. صاحب حال اپنے مقام پر متمکن رہتا ہے اور جو کیفیات طاری ہوتی ہیں اور اس میں جو مشاہدات کرتا ہے, جو نظارے اس کو نظر آتے ہیں, عام آدمی اس کا تصور بھی نہیں کر سکتا. اسی لیے کہتے ہیں صاحب حال بنو, صاحب قال نہ بنو, صرف باتیں نہ کرو. مولانا روم رحمت اللہ علیہ نے بڑے پیارے انداز میں یہ بات سمجھائی, فرماتے ہیں قال را بگزار مرد حال شو, باتوں کو چھوڑ مرد حال بن. قال را بگزار مرد حال شو, باتوں کو چھوڑ مرد حال بن. اور مرد حال کیسے بنے گا؟ پیش مرد حال را پامال شو, تو مرد حال نہیں بن سکتا جب تک کسی مرد حال کے پاس جا کر اپنے آپ کو اس کی جوتی کی خاک نہ بنا لے اور یہ نہ سمجھ لے کہ حال کسے کہتے ہیں اور قال کسے کہتے ہیں. مرد حال بن ہی نہیں سکتا. تو مرد حال اس وقت بنے گا جب وہ کسی مرد حال کے پاس جائے, اس کی جوتیاں سیدھی کرے, اس کی خدمت کرے اور یہ سمجھ لے کہ حال کسے کہتے اور قال کسے کہتے. تو ہم کیا ہیں؟ ہم قال والے لوگ ہیں, باتیں کرتے ہیں اور وہ صاحب حال ہیں, ان پر کیفیات طاری ہوتی ہیں. انہوں نے کر کے بتا دیا, پریکٹیکل کر کے بتا دیا کہ دیکھو مرد حال کسے کہتے ہیں. اب سوال یہ پیدا ہوا کہ حال کیسے درست ہو, حال کیسے درست ہو. اچھا حال کی بھی کئی قسمیں ہیں, ایک ہے ظاہری اور ایک ہے باطنی, اندر کی کیفیت قلب کی کیفیت اور ایک ہے ظاہری کیفیت. مثال کے طور پر چہرہ ظاہر ہے اور قلب باطن ہے, چہرے کو دیکھا جا سکتا ہے نا اور دل کو نہیں دیکھا جا سکتا, لیکن چہرے اور دل کا تعلق ایسا ہے کہ جو کیفیات دل پر طاری ہوتی ہیں چہرہ اس کی عکاسی کرتا. جو کیفیات دل پر طاری, اگر دل میں شرمندگی ہو تو چہرے پر ندامت کے آثار ضرور ہوں گے نا, دل میں شرمندگی ہے تو چہرے پر ندامت کے آثار. اگر دل میں خوشی ہو تو چہرے پر انبساط کی لہریں ضرور ہوں. اگر دل میں محبت ہو تو چہرے سے اطاعت ضرور ظاہر ہو. फेस इज इंडेक्स ऑफ माइंड, चेहरा दिल का आईना है, चेहरे को देख लो दिल की कैफियत पता चल जाए। लेकिन अल्लाह के ये बंदे चेहरा नहीं देखते, दिल देखते, दिल देखते। इसलिए जो चीज पोशीदा है, जो चीज छुपी हुई है, वो इनकी निगाहों के सामने जाहिर है। चेहरा हमारे सामने जाहिर है, चेहरा सबके सामने जाहिर है, हर आदमी चेहरा देख रहा, लेकिन दिल की कैफियत वो ही जानता है जो दिल वाला है, जो साहिब दिल है, जो साहिब हाल है, वो ही जानता है। और वो कैसे जानता है? उसने अपना हाल दुरुस्त कर लिया, जब अपना हाल दुरुस्त होगा तब दूसरों के हाल का पता चलेगा। पहले अपना हाल दुरुस्त करो। आप कहेंगे मेरा हाल तो दुरुस्त है, मैं अच्छा खाता हूं, अच्छा पीता हूं, अच्छा लिबास पहनता हूं। ये आपका जाहिरी हाल है, बातनी हाल दुरुस्त करो, बातनी कैफियत दुरुस्त करो, कल्ब की कैफियत दुरुस्त करो। कल्ब से, दिल से शैतान को निकाल कर फेंक दो, तब जाके कल्बी कैफियत दुरुस्त होगी। और उसके लिए सबसे बड़ी चीज जिक्रुल्लाह, जिक्र रसूलुल्लाह, जिक्र औलियाल्लाह, ये तमाम चीजें वो हैं जो कल्ब की सफाई करती है, कल्ब को गुनाहों की आलूदगी से पाक करती हैं, साफ करती हैं, और उसके अंदर नूरानियत और रूहानियत को जलवागर करती है। कल्ब की कैफियत दुरुस्त हो जाएगी, और जब कल्ब की कैफियत दुरुस्त होगी तब आप दूसरे के कल्बी कैफियत से वाकिफ हो सकते हैं। हमारा अपना हाल दुरुस्त नहीं था, हम दूसरे का हाल क्या दुरुस्त करें? ठीक है ना। तो अहले तरीकत के पर ये लाजिम है, अहले तरीकत पर ये लाजिम है कि अपनी बातनी कैफियत को दुरुस्त करें। और हर शख्स अपनी बातनी कैफियत खुद जानता है। कैसे? अगर नमाज के वक्त, नमाज का टाइम हो रहा और नमाज के वक्त उसके दिल में बेचैनी पैदा नहीं हो रही, समझ लो शैतानियत का गलबा है। यह अलामत बता रहा हूं, शैतानियत का गलबा है। और अगर जैसे ही अजान हुई उसके दिल ने कहा चलो नमाज की तरफ, समझ लो अब रहमानियत का गलबा। ये कैफियत हैं, इससे हर शख्स अपनी कैफियत का अंदाजा कर सकता है। अगर फजर के वक्त उसकी आंख खुद ब खुद खुल रही है, दौड़ा हुआ मस्जिद की जानिब जा रहा है, बेचैन है, बेकरार है, और अगर नमाज निकल गई तो अफसोस हो रहा है, समझ लो उस पर अल्लाह तबारक व तआला का इनाम है। और ऐसे भी लोग हैं जिनको परवाही नहीं, अजान हो रही है, नमाज हो रही है, हाँ ठीक है पढ़ लेंगे, फजर निकल गई तो जोहर पढ़ लेंगे, जोहर निकल गई तो असर पढ़ लेंगे, इस तरह होते होते सारी नमाजें निकल। कुछ ऐसे जो सिर्फ जुमे के जुमे ही पढ़ रहे, कुछ ऐसे भी हैं जो सिर्फ ईद की पढ़ रहे हैं। तो ये कैफियत हैं, हर शख्स अपनी कैफियत को जानता है। और उसके बाद कहते हैं हमारा हाल दुरुस्त नहीं है, हम परेशान हैं, हमारे ऊपर ये मुसीबत है, कारोबार नहीं है, नौकरी नहीं है, फला नहीं है। किसी शायर ने बड़ा प्यारा शेर कहा जो हम सब के हस्बे हाल, जब मैं कहता हूं कि या अल्लाह मेरा हाल देख, जब मैं कहता हूं कि या अल्लाह मेरा हाल देख, हुक्म होता है अपना नाम ए आमाल देख, हुक्म होता है अपना नाम ए आमाल देख, नाम ए आमाल दुरुस्त कर लो, हाल खुद ब खुद दुरुस्त हो जाएगा, खुद ब खुद दुरुस्त हो जाएगा। अब लोग आते हैं, ये अफसर राजी हो जाए तो मेरा काम हो जाए, कोई तावीज दे दीजिए ये राजी हो जाएगा। मैंने कहा अच्छा ये राजी हो जाए काम हो जाएगा? कहना हाँ हो जाएगा। यकीन है? हाँ यकीन है। और अगर रब राजी हो जाए तब? उस पर यकीन नहीं है। ये राजी हो जाए काम हो जाए, ये दोस्त राजी हो जाए तो मेरा वीजा भेजते मैं दुबई चले जाऊं, फला राजी हो जाए तो मेरी नौकरी हो जाए, वो राजी हो जाएगा मुझे पैसे दे देगा, ये सारी चीजें हैं। और पूछा नमाज नहीं, नमाज तो नहीं, नमाज नहीं पढ़ा। अच्छा आप दुआ करें, आप दुआ करें काम हो जाएगा, क्योंकि नमाज के लिए दुआ की जरूरत नहीं, नमाज के लिए हिम्मत की जरूरत है, नमाज के लिए हिम्मत की जरूरत है। कोशिश की जरूरत है, दुआ की जरूरत नहीं है। खुद हिम्मत करो, कर सकते हो। अच्छा, मैंने कहा अगर मैं दुआ करूंगा तो किससे करूंगा? किससे? अल्लाह से? या अल्लाह तू इसका काम बना दे, यही है ना, अल्लाह से ही दुआ होगी ना। और जिससे दुआ कर रहा हूं, जिससे सिफारिश कर रहा हूं, जिसकी बारगाह में अर्ज कर रहा हूं कि इसका काम हो जाए, उसके सामने झुकता नहीं, उसके सामने झुकता नहीं, कैसे वो काम करेगा, कैसे वो राजी होगा? इसी नुक्ते को समझा इन बुजुर्गाने दीन और ये कामिलीन ने। हम पूरी दुनिया को राजी करने में लगे रहे और वो लोग सिर्फ उस एक खालिक और मालिक को राजी करने में लगे। उन्होंने सिर्फ उसको राजी किया, हम पूरी दुनिया को राजी कर रहे हैं। उन्होंने इस नुक्ते को, इस बात को समझ लिया कि जब वो एक राजी हो जाएगा सब राजी हो जाएगा। रब राजी तो जग राजी, जब वो राजी हो गया पूरी कायनात राजी हो, फिर किसी की रजा की जरूरत नहीं। उसको राजी करो, रातों को उठकर गर्म बिस्तरों को छोड़कर सर्दी में ठंडे पानी से वजू करके मुसल्ले पर खड़े होकर नवाफिल पढ़ते रहे और उसके बाद अल्लाहू अल्लाहू की जरब लगाते रहे। सारी रात इस तरह गुजार दी, सारी उम्र इस तरह गुजार दी, जब वो राजी हो गया पूरी कायनात राजी। फिर जो उनके मुंह से निकला वो हो गया, जिससे कह दिया हो गया, जिस पर नजर डाल दी उसका काम कर दिया। फिर ये कैफियत हो, शर्त ये कि वो राजी हो जाए। और वो राजी नहीं है तो फिर दुनिया जमाने को राजी करने की कोशिश करते रहो, कुछ नहीं हो, कुछ नहीं हो। तो ये सारी चीजें जो हैं ये उसी की रजा के लिए हैं। जिक्र है तो उसकी रजा के लिए, ठीक है, तस्बीहात हैं तो उसकी रजा के लिए, वज़ाइफ तो उसकी रजा के लिए, खत्म ख्वाजगान उसकी रजा के लिए, खत्म कादरिया उसकी रजा के लिए, खत्म गौसिया उसकी रजा के लिए, जितनी चीजें हैं सब उसकी रजा के लिए। लेकिन एक शर्त है, एक शर्त है। चीजें तो हम सब कर रहे हैं लेकिन हमारी गर्द हर एक के साथ लगी हुई। अगर मैं या पासी तो पढ़ू तो मेरे रिजक में बरकत हो जाए, अगर मैं अल्लाह समत पढ़ू तो मेरी तरक्की हो जाए, यही है ना। बगैर लालच के इंसान कोई काम नहीं करता, अगर मैं करूं तो ये हो जाए, यही चीज है। होना क्या चाहिए? मुझे कुछ नहीं चाहिए, मुझे कुछ नहीं चाहिए, मौला सिर्फ तेरी रजा चाहिए, तू मुझसे राजी हो, तू मुझसे राजी हो। दुनियावी कोई गरज आप उसके अंदर शामिल ना रखें। याद रखिए, वजीफा पढ़ें, चिल्ला कशी करें, खत्म में शिरकत करें, जिक्र में शिरकत करें, दुनियावी कोई गरज उसमें शामिल ना रखें कि मैं ये काम करूं तो मेरा दुनियावी ये काम हो जाए। कोई गरज शामिल ना रखें। गरज क्या हो? तू मुझसे राजी हो, सिर्फ अल्लाह की रजा। दुनिया को पसे पुल डाल दो, दुनियावी काम पसे पुल डाल दिए, पीछे कर दिए, सिर्फ अल्लाह की रजा अपने पेशे नजर रखी। जब वो राजी हो गया दुनियावी काम खुद ब खुद हो जाएगा, दुनियावी काम खुद ब खुद हो जाएंगे, सिर्फ उसकी रजा। अगर ये चीज हमारे दिल के अंदर पैदा हो जाए तो दुनिया भी संवर जाए, आखिरत भी संवर जाए। ये चीज, तो ये सारी कैफियात हैं और इसी को कहते हैं हाल। ये कैफियात के मुख्तलिफ नाम हैं और इसी में इंसान तरक्की करता रहता है, एक मकाम से दूसरे मकाम की तरफ तरक्की करता है। ये तमाम मरातिब हैं, दरजात हैं जो अल्लाह तबारक बताने की तरफ से अता किए जाते हैं। एक मकाम है तो फिर दूसरे मकाम, फिर तीसरे मकाम, फिर चौथे मकाम, कितने मकाम हैं। तो हम तो अभी क्या है, पहले ही मकाम पर नहीं पहुंचे तो आगे क्या पहुंचे। हाल, हमारा हाल क्या है, हमारा हाल क्या है? बहुत बुरा हाल है ना। किसी का अच्छा हाल है? पूरे मुल्क का ही बुरा हाल है तो और क्या कहा जाए। इसलिए पूरे मुल्क को देखने की जरूरत नहीं, सिर्फ अपने आप को देखो। हर आदमी अपने ऊपर तवज्जो दे, अपने हाल पर, मेरा हाल क्या है, और वो हाल भी बातनी हाल, मेरे कल्ब की कैफियत क्या है। अपने कल्ब की कैफियत को दुरुस्त कर ले, सही हाल उस पर तारी हो जाए, सही कैफियत, समझ लो यहां भी कामयाब वहां भी कामयाब। ये चीज, تو اللہ تبارک و تعالیٰ کی طرف سے وہ کیفیات طاری ہوتی ہیں، اور بعض کیفیات ایسی ہوتی ہیں جو اللہ تبارک و تعالیٰ کے نیک اور برگزیدہ بندوں پر طاری ہوتی ہیں۔ حضرت بایزید بستامی رحمت اللہ تعالیٰ جلیل قدر بزرگ گزرے، ایک دن ایک کیفیت حضرت پہ طاری ہو، اور بعض کیفیات ایسی ہوتی ہیں جس کو ہم اور آپ سمجھ بھی نہیں پاتے۔ ایک کیفیت طاری ہوئی، فرمایا سبحانی ما اعظم شانی، میں سبحان ہوں، میری سب سے بڑی شان ہے۔ بایزید بستامی رحمت اللہ علیہ، میں سبحان ہوں، میری سب سے بڑی شان ہے، کہتے رہے۔ مریدین دیکھتے رہے حضرت نے کیا کہہ دیا، میں سبحان ہوں، میری سبحان تو اللہ ہے، سب سے بڑی شان تو اللہ کی ہے، یہ کیسا جملہ انہوں نے کہہ دیا۔ کیفیت دور ہو گئی، حاضر ہوئے حضور، ایک عرض کیا ہے سرکار، آپ کی زبان سے یہ نکلا کہ سبحانی ما اعظم شانی، میں سبحان ہوں، میری سب سے بڑی شان۔ فرمایا لا حول ولا قوۃ الا باللہ، میں نہیں کہہ سکتا۔ ارے حضرت آپ نے کہا، نہیں میں نہیں کہہ سکتا، یہ بیٹھے ہوئے سارے مریدین، یہ سارے گواہ ہیں۔ آپ نے فرمایا کیوں، میں نے کہا تھا، ہاں حضور آپ نے کہا۔ فرمایا یہ تو کفریہ جملہ ہے، ایسا کہنے والا تو واجب القتل ہے۔ کہا حضور بات تو صحیح ہے، لیکن آپ کے منہ سے نکلا، تم نے مجھے پھر قتل کیوں نہیں کر دیا؟ اچھا ہاں بالکل، جس کے منہ سے نکلے واجب القتل ہے، قتل کر دو فوراً۔ اب اگر کبھی میرے منہ سے ایسی بات سنو، فوراً قتل کر دو۔ اچھا وہ تیار ہو گئے صاحب۔ کچھ دن کے بعد حضرت پہ کیفیت طاری ہوئی، فرمایا سبحانی ما اعظم شانی، میں سبحان ہوں، میری سب سے بڑی شان۔ وہ سب چھریاں لے کے تیار، چلو، اور آ کر چھری ماری۔ لیکن ہوا کیا کہ حضرت کے جسم پہ جس مقام پر چھری مارے، اس مارنے والے کے اپنی وہی جگہ کٹ جائے، اور حضرت کے نہ خون نکلے نہ کچھ ہو۔ یعنی ہاتھ پہ اگر چھری ماری تو اس کا اپنا ہاتھ کٹ گیا، اگر سینے پہ ماری تو اپنے ہی سینہ کٹ گیا، پیٹ پہ ماری تو اپنا پیٹ کٹ گیا، اور حضرت اسی طرح فرمانے سبحانی ما اعظم شان، میں سبحان ہوں، میری سب سے بڑی شان۔ مریدین حیران ہوئے، سارے زخمی ہو گئے، وہ پیچھے ہٹ گئے، یار یہ عجیب بات ہے، مارتے ان کو لگتی ہماری، زخمی ہم ہو رہے ہیں، یہ کیا بات ہے۔ وہ سب بیٹھ گئے، کیفیت دور ہو گئی۔ کہا حضور آپ نے فرمایا سبحانی ما اعظم شانی، فرمایا نہیں میں نہیں کہہ سکتا، لا حول ولا قوۃ۔ ارے کمال کی بات ہے، آپ کہہ رہے میں نہیں کہہ سکتا، یہ سارے ہی موجود ہیں۔ فرمایا اچھا میں نے کہا تھا، ہاں تو میں نے تم سے کیا کہا تھا، ایسا کہنے والا واجب القتل ہے، جب میرے منہ سے نکلے مجھے قتل کر دینا، کیوں نہیں تم نے قتل کیا؟ تو یہ پڑے ہوئے سارے پٹی باندھ کے بےچارے، کیا ہوا، انہوں نے چھریاں ماری تھی، پھر کیا ہوا، یہ جس جگہ آپ کے چھری مارتے تھے ان کے اپنے وہی جگہ کٹ جاتی، اگر آپ کے ہاتھ پہ مارے تو ان کا ہاتھ کٹ جائے، آپ کے پیر پہ مارے تو پیر کٹ جائے، یہ سارے زخمی پڑے ہوئے۔ فرمایا لاؤ چھری لاؤ، چھری لائے، آپ نے اپنی انگلی پہ ماری، خون نکلنے لگ، یہ دیکھو بایزید کی تو انگلی سے خون نکل رہا، کیسے تم نے چھری ماری؟ کہا حضور ابھی تو خون نکل رہا، اس وقت تو بڑی چھریاں ماری، نہ خون نکلا نہ آپ کو تکلیف ہوئی، مارنے والے کی اپنی انگلی کٹ گئی، اپنا پیر کٹ گیا۔ فرمایا اگر یہ کیفیت تھی تو پھر وہی ہوگا جو سبحان ہے، جس کی سب سے بڑی شان، پھر بایزید ہوگا ہی نہیں، پھر وہی ہوگا، اسی کا غلبہ ہوگا۔ ان کی کیفیات عجیب، اللہ کے نیک برگزیدہ بندوں کی کیفیات عجیب، ہم اس لیے نہیں سمجھ سکتے کہ ہمارے سامنے اس مقام اور مرتبے کے بندے نہیں، اس مقام اور مرتبے کے لوگ نہیں، اس لیے ہم ان کیفیات کو نہیں سمجھ سکتے، لیکن وہ نیک اور برگزیدہ بندے، وہ نفوس قدسیہ، وہ مقامات حاصل کر چکے، اور مقامات حاصل کر کے اپنی منزل کو پا چکے، انہوں نے عبادت و ریاضت، تقوی و پرہیزگاری، طہارت اور پاکیزگی، خشیت الہی، محبت رسول، عشق رسول، یہ سب اپنے دل میں رکھ کر پھر انہوں نے عبادت مجاہدہ کیا اور مقامات کو پا لیا، اپنی منزلوں پر پہنچ گئے، اور ایسے مقام پر پہنچ گئے کہ اگر وہ کسی پر ایک نظر ڈالتے اس کو بھی منزل پر پہنچا دے، ایک نظر میں پہنچا دے۔ ये उनकी कैफियत होगी। तो वो साहिब हाल लोग हैं, हम साहिब काल, हम सिर्फ बात करते हैं। तो आपने ये समझ लिया कि हाल एक कैफियत का नाम है जो बिला इरादा बगैर कोशिश के इंसान के दिल पर तारी होती। एक तो ये चीज आज आपने समझी, और दूसरी चीज ये कि किसी भी महफिल में किसी पर कोई कैफियत तारी हो उसका मजाक ना उड़ाई। आपको नहीं पता कि वो कहां पर, किस मकाम पर, किस दर्जे पर। हो सकता है कि खालिक कायनात की तरफ से उसके दिल पर कैफियत तारी हो रही हो और वो किसी मकाम पर हो, अगर उसका मजाक उड़ाया उसकी वजह से आपकी तरक्की में रुकावट हो जाए, आपकी रूहानी तरक्की में रुकावट हो जाए। इसलिए अपने हाल को दुरुस्त करने की कोशिश कीजिए, और हमारा हाल उसी वक्त दुरुस्त होगा जब हम सब खुद अपना मुहासबा करें। अपना मुहासबा करेंगे, अपने कल्बी कैफियत को देखेंगे। अगर हम ये देखते हैं कि हमारा मैलान, हमारी तवज्जो रुजू इलल्लाह है, अल्लाह की जानिब है, नमाज के वक्त हमारे दिल में बेचैनी हो रही है कि किसी तरह जाकर हम नमाज अदा कर लें, जब तक नमाज अदा ना करें बेचैन हैं, बेकरार हैं, समझ लो ये भी अल्लाह ताला का बहुत बड़ा कर्म। और अगर ऐसी कैफियत नहीं है फिर समझ लो तुम पर शैतानियत का गलबा है, फिर शैतानियत का गलबा है कि अजान हो रही है, नमाज हो रही है, लेकिन हमें कोई परवाह नहीं कि ठीक है हम पढ़ लेंगे। अपना मुहासबा करें, देखें अपना हाल दुरुस्त करें। जब अपना हाल दुरुस्त करेंगे तो फिर सही मानों में कैफियत दिल पर तारी होगी, और जब कैफियत तारी होगी तो एक मकाम से दूसरे मकाम की तरफ तरक्की करते चले जाए, एक मकाम से दूसरे मकाम की तरफ तरक्की करते चले। तो इन तमाम चीजों को अपने पेशे नजर रखें और साहिब हाल बनने की कोशिश करें, नेक सोहबत इख्तियार करें, अच्छी सोहबत में बैठें, बुजुर्गान दीन और ये कामिलीन के हालात, उनके वाकयात सुने, इसलिए कि वो ऐसे बरगुजीदा बनते हैं कि सिर्फ उनका नाम लेने से, उनका जिक्र करने से ही कल्ब में जिला पैदा होती है, रूहानियत में तरक्की होती है। हजरत मखदूम सुल्तान सैयद अशरफ जहांगीर समनानी रहमतुल्लाह अलैह फरमाते हैं, जिस इलाके में जाओ वहां के बुजुर्गों से मुलाकात करो, उनकी सोहबत में बैठो, और अगर वो मौजूद ना हो उनके मजारात की जियारत करो, और ये भी नहीं कर सकते तो सिर्फ उनके नाम ही याद कर लो, इसी में तुम्हें फायदा होगा। उनके नाम याद कर लो, इसमें फायदा होगा। क्यों? अल्लाह तबारक व तआला के मकबूल बंदे हैं, मकबूल बारगाह इलाही हैं, अल्लाह तबारक व तआला ने अपना महबूब बना लिया है। तो जो महबूबों का वास्ता देता है उसकी दुआ रद्द नहीं होती, जो महबूबों के साथ रहता है उसकी दुआ रद्द नहीं होती, जो महबूबों की सोहबत में रहता है वो भी महबूब बन जाता है। इसलिए हम इन बरगुजीदा बंदों से, औलिया किराम से राब्ता रखते हैं, ताल्लुक रखते हैं कि हम तो गुनाहकार, सियाकार, खताकार जो भी हैं, लेकिन मौला ये तेरे नेक बंदे हैं, इनकी वजह से, इनके साथ होने की वजह से शायद हम भी निकल जाए। ठीक है ना, वो इशारा कर देंगे ये निकम्मे मेरे पीछे आ रहे हैं, मौला बख्श दे, वो बख्श दे, वो उनकी सिफारिश को रद्द नहीं करेंगे। तो आज की इस नशिस्त का हासिल यही है कि हम सब अपने हाल को दुरुस्त करें, और खास तौर पर बातनी हाल को, बातनी कैफियत को। और उसके लिए यही है कि जो चीजें आप हजरात को पढ़ने के लिए जो वज़ाइफ, जो मामूलात दिए गए हैं, पूरी पाबंदी के साथ, इस्तेकामत के साथ उस पर अमल करें, और अगर किसी के कल पर कोई कैफियत तारी हो वो आकर सिर्फ और सिर्फ अपने शेख को उससे मुत्तला करे और किसी को ना बताए, और अगर उसने वो कैफियत कहीं और जाहिर कर दी तो फिर वो कैफियत, वो चीज उससे छिन जाएगी और दोबारा वो कैफियत तारी नहीं होगी। इस चीज को भी अपने जहन में रखें। तो इंशाअल्लाह ताला इस तरह इन बुजुर्गान दीन और ये कामरीन के जूतियों के सदके में भी हम कहीं ना कहीं पहुंच जाएंगे। आइए दुआ करें, अल्लाह रब्बुल आलमीन हमारे सगीरा व कबीरा गुनाहों को माफ़ फरमा, या अल्लाह हमारी नमाजों को कबूल फरमा, या अल्लाह हमारे सजदों को कबूल फरमा, या अल्लाह जो बीमार हैं उन्हें शिफाए कामिल अता फरमा, जो किसी परेशानी में मुब्तला हैं उनकी परेशानियों को दूर कर, جو قرضدار ہیں انہیں بارے قرضے سے دوشی فرما، جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما، جو صاحب اولاد ہیں ان کی اولاد کو ان کا فرما بردار بنا. اے الہ العالمین، یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے حاضر ہوئے، مولا ان سب کی حاضری کو قبول فرما، ان سب پر اپنی رحمتیں برکتیں نازل فرما، ان سب کے علم میں عمل میں عمر میں برکت عطا فرما، ان سب کے روزگار میں ترقی عطا فرما، ان سب کی ظاہری باطنی روحانی جسمانی بیماریوں کو پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما. ان اللہ وملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صل علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاۃ دائمۃ بدوام الملک الحی القیوم. سبحان ربک رب العزۃ عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.